नमस्कार, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तर सम्वादमा तपाईँलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तर सम्वाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष सम्वाद सुनाउने गरेका छौं। यस क्रममा आजको अन्तर सम्वादको यो श्रृंखलाभित्र कुराकानीका लागि हामीसँग अर्थमन्त्री डाक्टर युवराज खतिवडा रहनुहुनेछ। सरकारले चालू आर्थिक वर्ष 2076-77 लागि विनियोजित बजेटको आकार करिब 1.5 खर्ब रूपियाँले घटाउने भएको छ। अस्ति बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बजेट कार्यान्वयनको 6 महिने अवधिको समीक्षा गर्दै अर्थमन्त्री डाक्टर खतिवडाले बजेटको लक्ष्य र कार्यान्वयनको अवस्था मूल्यांकन गर्दै यसको आकार केही घटाइने जानकारी गराउनु भएको छ। आज हामी बजेटकै विषयमा केन्द्रित रहेर अर्थमन्त्री डाक्टर युवराज खतिवडासँग बजेटले लिएका लक्ष्य र कार्यान्वयनको अवस्थामाथिका विषयहरूमा केन्द्रित भएर कुराकानी गर्नेछौं। हाम्रो टेलिफोन सम्पर्कमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार।
नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
हामीले बजेट कार्यान्वयन शुरू गरेको 6 महिने अवधि गुजार्दै गर्दाखेरि अस्ति यहाँले मन्त्रालयमा एउटा अन्तर्क्रिया आयोजना गरेर यसको 6 महिने समीक्षा गर्ने क्रममा आकारलाई केही घटाउने भन्ने जानकारी गराउनु भएको छ। बजेटको आकार घटाउनु पर्ने कारणहरू शुरूमा अलिकति बताइदिनुहोस् न।
होइन, यो प्रश्नै गलत भयो। बजेटको आकार घट्या छैन। बजेट 15 खर्ब 33 अर्ब हो, जो संसदबाट पास गरे हो। त्यो मध्येबाट कति खर्च गर्न सकिन्छ भन्ने विषयमा एउटा अनुमान, संशोधित अनुमान गरेको हो। सञ्चार माध्यमले पहिलो कुरा के बुझ्नु पर्यो भने संसदले पास गरेको बजेटको आकार कसैले घटाउन सक्दैन। त्यो मध्ये कति खर्च गर्न सकिएला त अहिलेको वर्ष भनेर खर्च गर्न सकिने अनुमान 90-91% खर्च गर्न सकिन्छ भनेर त्यो भनेको सोध्नुभयो। धन्यवाद
हजुर। 90% खर्च गर्न सकिन्छ भन्ने कुरालाई आकारसँग जोडियो
हो। भएको बजेटको 90-91% खर्च हुन्छ। कुनै एउटा आर्थिक वर्ष छैन जुन वर्षमा बजेट 100% खर्च होस्। हाम्रा केही अनुमानहरू हामीले फेरि संसदमा लैजानु नपरोस्, संसदले स्वीकृत गरिसकेपछि पूरक बजेट ल्याउनु नपरोस् भनेर केही अनुमानहरू गरिन्छ, जुन अनुमानहरू खर्च हुन पनि सक्छ, न पनि हुन सक्छ। केही भइपरिको बजेट राखिया हुन्छ, भइपरिको बजेट सबै खर्च गर्नुपर्छ भन्ने हुँदैन, होइन?
हजुर, रकमान्तर गर्ने विषयले गर्दाखेरि पनि
होइन, रकमान्तरको लागि पनि होइन, त्यसले आकार बिग्रिँदैन।
हजुर,
केही भइपरि खर्चहरू बजेटमा राखिन्छ, जुन कुरो हामीलाई विपद पर्यो, व्यवस्था केही भयो, अप्ठ्यारो पर्यो, केही आयोजनाहरूमा खर्च नगरी नहुने भयो भने कानुनी रूपमा चाहिँ हामीले खर्च गर्नुपर्ने भएर केही त्यस्तो रकम राखिन्छ जुन रकम चाहिँ खर्च हुँदैन। तर यो 90% खर्च नहुने मा भन्दा बढी खर्च नहुने भनेको त्यो रकम त्यो होइन। केही आयोजनाहरूमा हामीले सोचे अनुसारको प्रगति कम हुने स्थिति बनेकोले हाम्रो आकार त्यही नै हो। तर हामी यो वर्ष यति मात्रै खर्च गर्न सक्छौँ है भन्ने एउटा संशोधित अनुमान राखिएको र कुनै आर्थिक वर्षमा पनि त्यही औसतमा बजेट खर्च भनेको 87-88% हो विगत 10 वर्षमा। अब अहिले 90% जति खर्च गर्छौँ भनेका छौँ, अघिल्लो वर्षहरूको तुलनामा त्यो बढी नै खर्च गरिने संशोधित अनुमान हो, त्यसरी बुझ्नु पर्यो।
हजुर अर्थमन्त्रीज्यू, अब यहीँनिर यो अर्को एउटा डाटा पनि जसरी प्रस्तुत भएको छ, अखबारहरूले समाचार बनाएका छन्। अब 6 महिनाको हामीले समीक्षा गर्दै गर्दाखेरि विनियोजित बजेट जम्मा 27% मात्रै 6 महिनामा खर्च भयो भन्ने खालको कुरा छ, यो विषय पनि प्रस्ट्याउनुहोस् त।
यो पनि के हो भने सामान्यत 30% खर्च हुने हो यो 6 महिनामा। यसचोटिकोमा 2-3 कुराहरू हाम्रो त्यहाँ व्याख्या पनि गरिएको छ अर्धवार्षिक समीक्षामा। अघिल्लो वर्ष प्रदेश र स्थानीय तहमा विनियोजन भएर गएको बजेट जुन हामीले तल्लो निकायमा पठाएको पैसाहरू 60% भन्दा बढी खर्च भएन भनेर हामीले भन्यौँ। जुन सङ्घको सरकारलाई फिर्ता गर्नुपर्ने बाहेक स्थानीय नै कोषमा रहिरहेको रकम, प्रदेशकै कोषमा रहिरहेको रकम खर्च भयो, त्यो रकम उहाँहरू आफ्नै अघिल्लो वर्षको बजेट बचतबाट खर्च गरेको हुनाले अहिले हामीले थप निकासा गर्नु परेन। त्यसले गर्दाखेरि सङ्घको खर्च चाहिँ अलिकति कम देखिएको हो। स्थानीय तहमा पोहोरको बजेट खर्च भएको र प्रदेशमा भएको सबै जोड्दा करिब करिब यो 29-30% बिचमा पुग्ने हाम्रो अनुमान छ। त्यस अतिरिक्त अरू केही प्रत्यक्ष पनि के आयोजनाहरूमा सोझै भुक्तानी पनि हुन्छ, त्यसको पूर्ण विवरण पनि आइसकेको छैन 6 महिनाको अवधिमा। त्यसको कारणले हाम्रो अघिल्लो वर्षको भन्दा चालु वर्षको बजेटमा कम खर्च भएको स्थिति चाहिँ होइन। बजेट व्यवस्थापनमा अङ्कमा त्यस्तो देखिएको, तर भएको खर्च चाहिँ पोहोरभन्दा बढी हो, यसरी बुझ्नुपर्छ यो विषयलाई पनि।
हजुर, हामीले खर्च गर्ने जुन खालको परम्परा र हाम्रो प्रवृत्ति छ त्यसलाई हेर्दाखेरि 6 महिना गुजारिसकेको अवस्थाको वास्तविक ढंगले समीक्षा गर्दाखेरि स्थिति के हो त त्यसो भए? हामीले जुन ढंगको परम्परागत
स्थिति हाम्रो के हो भने सामान्य सुधार उन्मुख छ। अब व्यथितिमा खर्च गर्ने हो भने त धेरै हुँदो हो, विधि प्रक्रिया उत्पादन त्यसको प्रतिफल नहेरिकन गर्ने हो भने त जति पनि सकिँदो हो, तर हामी अलिक प्रतिफलमुखी भएका छौँ। प्रतिफलमुखी भइरहँदाखेरि हामीले अलिकति आर्थिक अनुशासनै पालना गराउन खोजिरहँदा कहिलेकाहीँ अलि व्यवस्थित हुँदा जथाभावी खर्च हुँदैन, तर यसको तात्पर्य यो पनि होइन कि हामी प्रक्रियामै अल्मलियौँ, त्यो पनि होइन। हामीले 2-3 कुराहरू अहिले याद गर्नुपर्ने त्यहाँ अर्धवार्षिक समीक्षामा भनिएको पनि छ। एउटा विषय थियो पुनर्निर्माण पछिको जुन निजी आवास निर्माणमा दिइने भुक्तानी हो, यसको एउटा चक्र हुन्छ। त्यो चक्रमा अघिल्लो वर्ष भन्दा अहिलेको वर्ष हाम्रो करिब करिब 17-18 अर्ब कम भुक्तानी भएको स्थिति छ, त्यो एउटा आफैमा ठुलो रकम हो। त्यस्तै अरू 1-2 आयोजनाहरू, फास्ट्र्याकमा हाम्रो जुन सडक निर्माण छ त्यसको चाहिँ डिपिआरको एप्रुभलमा अलिकति समय लागेकै हो। अरू केही आयोजना ठुला राष्ट्रिय गौरवको आयोजनामा पनि त्यही अलिकति अलमल यो बिचमा प्रक्रियामा भएको पनि हो, यसलाई सरकारले भएको हो नि भन्नुपर्ने हुन्छ। त्यसो हुनाले पनि हामीले 33% हाराहारीमा गर्न सक्नु पर्थ्यो हुने पनि त्यति नै हो प्राय जसो, करिब करिब त्यसको नजिक पुगिया छ, तर योभन्दा बढी गर्न सक्नु पर्थ्यो भन्ने कुरो हो। र अर्को 4 महिनाभित्रमा दोस्रो चौमासिकसम्ममा 50% खर्च गरिसक्नु भन्ने सामान्य प्रधानमन्त्रीको निर्देश पनि छ, त्यो हामी पुर्याउँछौँ भनेरै लागेका छौँ।
हजुर, हामीले विगतमा जसरी चाहिँ बजेट कार्यान्वयनका चुनौतीहरू त्यसको जटिलताहरूको समीक्षा गर्दाखेरि जसरी हामी असारबाट बजेट घोषणा गर्ने विषय संवैधानिक प्रावधानमै उल्लेख गरेर जेठमै बजेट घोषणा गर्ने र साउनदेखि कार्यान्वयन गर्ने परम्पराको सुरुवात गरिसकेपछि विगतको जुन खालको परिपाटी हो त्यो असारे विकास भन्ने खालको चाहिँ प्रवृत्तिलाई अब हामीले बदल्नुपर्छ भन्ने अवस्थाको अहिले बजेट कार्यान्वयन गर्दै गर्दाखेरि यहाँले अर्थमन्त्री भएर दोस्रो पल्ट बजेटको कार्यान्वयनको क्रममा रहिरहँदाखेरिको अवस्थामा हिजका जुन खालका स्थितिहरूबाट हामी आज सुधारका विषयहरूमा गएका छौँ भन्ने आधारहरू दिन
सक्नुहुन्छ? पहिलो कुरो त यो असारे विकास भन्ने अवधारणा असारे निकासा या असारे भुक्तानी मात्रै हो। यो हामीले के बुझ्नुपर्छ भने काम जहिले भए पनि भुक्तानी दिनलाई ढिलाइ गर्ने एउटा हाम्रो परिपाटी छ, त्यो परिपाटीलाई हामीले स्वीकारेका छौँ। त्यसैको लागि कानुनै बनाएर आर्थिक कार्यविधि ऐन भनेर कानुनै त्यसैको लागि बनाइयो। अब चाहिँ त्यो कानुन भर्खर कार्यान्वयनमा आएको छ, त्यसको कार्यविधिहरू पनि हामी अगाडि बढाउँदैछौँ। त्यसको आधारबाट हामी के भनिराखेका छौँ भने अब काम भएपछि बिल तयार भएपछि विधिसम्मत रूपले दिनुपर्ने भुक्तानी ढिलो गर्नु हुँदैन भनेर सम्बन्धित परियोजनाको प्रमुखलाई, लेखा हेर्नेलाई र भुक्तानी दिने सबैलाई जिम्मेवार बनाइएको छ। अहिले माघ महिनाबाट तपाईँले हेर्नुभयो भने अलिक छिटै प्रगतिहरू पनि यसमा भएको छ, एउटा कुरो। दोस्रो कुरा के छ भने बजेट धेरै चाँडो आए पनि असार साउन भदौ असोज बर्खाको समय हो, त्यो समयमा भौतिक निर्माणका कामहरूले चाहिँ अपेक्षित गति लिन सक्दैनन्। यो हामीले यो हाम्रो मौसम पनि बुझ्नुपर्छ। सडकहरू अथवा अरू केही निर्माणहरूको मोटामोटी धेरै कामहरू हामीले कार्तिक पछाडि मात्रै गर्न सक्छौँ, यो पनि बुझ्नुपर्छ। हामीले चाहेर मात्रै मौसमको प्रतिकूलता, यसपट्टि मौसम लामो भयो, वर्षाको समय कार्तिक असोजभरि नै चलिरह्यो, अनि त्यस्ता कतिपय बाढी पहिरोका केसेसहरू पनि भए, त्यस्ता परिस्थितिजन्य कुराहरू पनि हुन्छन्, त्यसलाई पनि हामीले बुझ्नुपर्छ। तर पनि एउटा कुरो तपाईँसँग म के चाहिँ सहमत छु भने, कहिलेकाहीँ कर्मचारी संयन्त्रमा हामीले जेठ पन्ध्रमा बजेट आएको र चाहिँ असार मसान्तमा बजेट आएको बिचमा कार्तिक फरक पर्ने गरी पूर्व तयारी नपुग्ने स्थिति रहन्छ। त्यसैमा हामीले बारम्बार झकझकाइरहने र छिटो निर्णय प्रक्रियामा लाने काम गर्नुपर्छ। यो भनेको अलिकति हाम्रो त्यो मनस्थितिलाई परिवर्तन गर्ने, विधि कानुन परिवर्तन गरियो तर मनस्थिति परिवर्तन गर्नलाई समय लागेको कुरा चाहिँ हो। यो कुरा फेरि हामीले मान्नु पनि भन्ने हुन्छ जस्तो लाग्छ मलाई।
हजुर अर्थमन्त्रीज्यू, अब अर्को एउटा विषय पनि हामीले विगतमा भन्ने गरेको जुन ढङ्गको कर्मचारी तन्त्र छ त्यसले अलिकति प्रक्रियामुखी चाहिँ प्रवृत्ति शैली अँगाल्दाखेरि नतिजामा अपेक्षामा हामी सधैँ चुक्ने खालको स्थिति हो भन्ने पाटो, सँगै सार्वजनिक खरिदको प्रणालीले गर्दाखेरि पनि विकासका प्रक्रियाहरूलाई त्यो तीव्रता दिने विषय, त्यो पनि अर्को एउटा अवरोधको पाटो, त्यसलाई पनि सुधार्नुपर्छ भन्ने विषयलाई चाहिँ यहाँले चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ?
होइन, अब कर्मचारी तन्त्रलाई दोष दिएर हुम्कन पाइँदैन। यो सबै सम्पूर्ण प्रणाली हामीले हेर्नु पर्यो। कर्मचारी तन्त्र, निर्माण व्यवसायी, निर्णय गर्ने राजनीतिक संयन्त्र, प्रचलित कानुनहरू, नियामक निकायहरू, यो सबैको समष्टि हो हामीले अहिलेको कार्यकुशलता सुधार गर्नुपर्ने विषय। त्यसो हुनाले एउटा कुरो के हो भने, प्रक्रियामा नजाने हो भने सधैँ कर्मचारी जोखिममा हुन्छ, देखिहाल्नुभयो। सानोतिनो गल्तीमा पनि कर्मचारीहरूले उन्मुक्त नपाउने गरी नै कानुनी व्यवस्था गरिएको छ, उन त राजनीतिक व्यक्तिले पनि त्यसो उन्मुक्ति पाउने कुरो भएन। त्यसो हुनाले स्वाभाविक रूपमा कानुनका कुरालाई त हेर्नुपर्छ, तर त्यो कानुनलाई अझ सजिलो बनाएर कार्यान्वयन गर्न सकिने कुरामा अझै सुधारकै प्रक्रियामा हामी छौँ। जस्तो सार्वजनिक खरिद ऐनमा नियावलीमा संशोधन गरेर सजिलो व्यवसाय गर्नलाई सजिलो बनाइदिएको व्यवसायहरू चाहिँ दुई तिन महिना त आन्दोलनमै उत्रिनु पनि, त्यो निर्माण व्यवसायहरूले चाहिँ सडकमै आउने स्थिति बनिरहँदाखेरि त्यही उहाँहरूका जायजमा केही बुझाइमा उहाँहरूको चाहिँ फरक पर्यो, त्यही कार्यान्वयन गर्ने तहमा कर्मचारीको तहबाट त्यसलाई राम्रोसँग बुझिएन भएका संशोधनहरूलाई, त्यो अघि तपाईँले भनेको यो बिचको खर्चको अलिकति कमी आउनुको पछाडि भनेको त्यो सार्वजनिक खरिदसँग सम्बन्धित कानुन पनि थियो, तर अब अहिले त्यसको ऐनको संशोधनै अब संसदमा जान्छ होला, मन्त्री परिषदले लगभग पास गर्ने स्थितिमा पुगिसकेको छ। सरलीकरण सहजीकरण गर्दै जाने र छिटो निर्णय गर्ने क्षमता चाहिँ हामीमा चाहिन्छ। हेर्नुहोस्, मुख्य कुरो चाहिँ कानुनभन्दा पनि निर्णय क्षमता हामीले विकास गर्दै जानुपर्ने कुरा महत्त्वपूर्ण।
हजुर, अर्को एउटा विषय पनि भनिदिनुहोस् अर्थमन्त्रीज्यू, हामीले बजेटको चाहिँ जुन ढङ्गको लक्ष्य चाहिँ अगाडि सारेका छौँ त्यसले चाहिँ राजस्व संकलन गर्ने विषय महत्वपूर्ण विषय पनि हो। राजस्व संकलन गर्ने विषयमाथि कतिपय सन्दर्भमा अब करका विषयहरूमाथिका आम टिप्पणीहरू त्यति सकारात्मक सुनिँदैन। यो राजस्व संकलन गर्ने विषयमा बजेटले लिएको लक्ष्यमा हामी कहाँनिर छौँ, यो विषय पनि अलिकति उजागर गरिदिनुहोस् त।
राजस्व भनेको के हो भने, पहिलो त राजस्व चाहिँ राजस्वकै लागि मात्रै उठाइने होइन, राजस्वको हाम्रो निश्चित नीति छ। राजस्व उठाउँदा व्यवसाय लगानी मैत्री होस्, मुलुकको औद्योगिक संरक्षणको स्थिति पनि कायम रहोस्, उपभोक्ता हित पनि होस्, स्वास्थ्य वातावरणलाई प्रतिकूल असर नपर्ने पनि गरियोस् भनेर हामीले कर भन्सारका नीतिहरू अवलम्बन गरेका छौँ। र अब भन्सारको हाम्रो राजस्वमा चाहिँ करिब करिब 45-50% योगदान भन्सारकै हुने गर्थ्यो। हामीले अघिल्लो वर्षदेखि यो वर्षसम्ममा मुलुकभित्रको उत्पादनलाई संरक्षण गर्ने, औद्योगिक वृद्धिलाई सहयोग गर्ने किसिमको चाहिँ कर भन्सार नीति लिएपछि आन्तरिक उत्पादनले चाहिँ आपूर्ति व्यवस्था सुदृढ हुँदाखेरि आयातमा अलिकति कम भएको छ। केही अनावश्यक वस्तुहरू जो स्वास्थ्यको लागि, वातावरणको लागि र त्यो अस्वाभाविक उपभोग हुने वस्तुहरू हो, त्यसको पनि भन्सार अलिकति हामीले नियन्त्रित गरेको कारणले भन्सारको राजस्व अलिक कम भएको हो। अन्तर्राजस्वको चाहिँ वृद्धि फेरि राम्रो छ, करिब करिब 25-30% बिचमा अन्तर्राजस्वका दर राजस्व सङ्कलन बढेको छ। र भन्सार नै प्रमुख स्रोत भएको र आयात घटेको हुनाले लक्ष्यमा अलिक पुगिँदैन कि, करिब करिब 95-96% मात्रै हासिल हुन्छ कि भन्ने. तर एउटा कुरो मैले तपाईँको रेडियो नेपालबाट, हाम्रो रेडियो नेपालबाट त्यो अर्थमा के भन्न चाहन्छु भने, लक्ष्य 20% राख्ने, 20 पुग्यो भने, लक्ष्य पुग्यो भनेर हामी धेरै खुसी हुने. हामीले लक्ष्य 30% राखेको छौँ, तर हामी 23-24% लक्ष्यको हाम्रो वृद्धि दर हासिल गर्दैछौँ भने औसतभन्दा धेरै माथि वृद्धि हुन्छ, तर पनि लक्ष्यभन्दा अलिकति कम हुन्छ है भन्ने चाहिँ तर्क मात्रै हो यो हाम्रो. त्यो पनि के हो भने 23-24% राजस्व वृद्धि आफैमा ऐतिहासिक रूपमा हेर्ने भने औसत 20% हो, औसतभन्दा धेरै माथि नै हामी फेरि पनि सङ्कलन गर्छौँ.
हजुर अर्थमन्त्रीज्यू, अब यहीँनिर हामीले चाहिँ वर्षौंदेखि अलिकति आयात मार्फत हामीले सहँदै आएको चाहिँ व्यापार घाटा, निर्यात गरेर त्यसलाई चाहिँ नि परिपूर्ति गर्न नसकेको कारणले गर्दाखेरि स्थानीय उत्पादनहरू बढाएर निर्यात गर्ने विषयले व्यापार घाटा घटाउने विषयलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यतामा यहाँले चाहिँ लिँदै गर्नुभएको नीतिले कहाँनिर काम गरिरहेको छ यो व्यापार घाटा घटाउने?
तपाईँले ठिक ठाउँमा ल्याउनु हो मलाई. पहिले कुरो हेर्नुहोस्, नेपालमा, नेपालको लामो इतिहासमा भूकम्प गएको वर्ष बाहेक कुनै वर्ष आयात घटेको छैन. अहिले हामीले खास गरी निर्माण सामग्रीहरूको, खाद्य वस्तुहरूको, ऊर्जाजन्य वस्तुहरूको आयात घटाउन सकेको कारणले समग्र आयात घटेको छ. 4% चाहिँ छ महिनामा आयात घट्यो, एउटा त्यही देखियो. अब निर्यातमा हामीले निर्यात अनुदानलाई 5% दिने भन्यौँ, र हिजो चाहिँ अनावश्यक रूपमा यो आन्तरिक उत्पादनमा चाहिँ भ्याट छुट दिने र त्यो भ्याटको लाभ चाहिँ न उपभोक्ताले पाउने न सरकारले पाउने स्थिति भएकोमा त्यसलाई हटाइसकेपछि अब भ्याटको छुट चाहिँ निर्यातमा मात्रै पाइन्छ भन्ने अवधारणा चाहिँ त्यसबाट विकास भइसकेपछि अब उत्पादकहरू निर्यात गर्नतर्फ लाग्यो. एउटा नीतिगत रूपमा भएको व्यवस्थाको रिजल्ट त्यो पनि हो. अब त्यसै गरी अहिले हामी हाम्रो वाणिज्यको रणनीति बनाएका छौँ, व्यापारको रणनीति कार्यान्वयनमा ल्याएको छौँ. त्यसमा आयात प्रतिस्थापन, निर्यात प्रवर्धनका सम्पूर्ण कुराहरू त्यसमा छन्. एन्टी डम्पिङ, सेफ गार्डिङ सम्बन्धी कानुनै संसदबाट पास गराएका छौँ, जसको कारणले नचाहिने वस्तुहरू आयात हुन लाग्यो भने हामी परिमाणात्मक बन्देज अथवा पूर्ण बन्देज अथवा हामी चाहिँ बढी भन्सार लगाएर पनि रोक्न सक्ने अवस्था पनि हामीले कानुनी रूपमै सिर्जना गरेका छौँ, र त्यो कानुन पनि कार्यान्वयनमा आइसकेको छ. यसरी कानुनी व्यवस्था, रणनीतिक व्यवस्था र हामीले कर प्रोत्साहन, निर्यातलाई दिने कर प्रोत्साहन र प्रोत्साहन र आयातमा, अस्वाभाविक आयातमा चाहिँ ब्याङ्किङ प्रणालीबाट हुने कर्जालाई अलिक व्यवस्थित गरिएको छ. त्यो सबै कारणले गर्दाखेरि त्यसको नतिजा स्वरूप अब आयात घट्ने, व्यापार घाटा कम हुने र क्रमशः हाम्रो चालु घाटा पनि सुधार हुने र अहिले छ महिनामा करिब 26-27% भुक्तानी सन्तुलन बचत हुने स्थिति बनेको छ. अघिल्लो वर्षसम्म हामीलाई चाप थियो, हेर्नुहोस् बाह्य क्षेत्रमा चाप थियो, भुक्तानी घाटा भएको थियो. त्यो हुनाले हामीले लिएको चाहिँ सुधारात्मक कदमपछि अहिले छ महिनामै 26% बढी भुक्तानी सन्तुलन भइसकेको छ. हाम्रो विदेशी मुद्रा सञ्चित 11 खर्ब पुगिसकेको छ. 9 महिनाको वस्तु आयात धान्न सक्ने स्थितिमा पुगेको छ, जुन आफैमा यो दक्षिण एसियामै राम्रो सञ्चित हो. त्यसो हुनाले हाम्रा नीतिको परिणाम हाम्रा आर्थिक परिसूचकहरूमा देखिँदैछ. मलाई लाग्छ आगामी दिनमा अझ यो सुदृढ हुँदै जाने स्थिति बन्छ.
हामीले 8% भन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पनि लिएका छौँ. अहिले कार्यान्वयनको अवस्थामाथि टेकेर बहस गर्दै गर्दा, त्यसलाई समीक्षा गर्दै गर्दाखेरि यो डाटामा जे ढङ्गको चाहिँ हामीले प्रतिशत निर्धारण गरेका छौँ, त्यो हासिल हुनेतर्फका चाहिँ स्थितिहरू के छन् नि?
अब यसमा मलाई अलिक स्पष्ट हुन दिनुहोस्। अहिले चाहिँ अर्थशास्त्रीहरू यसमा बहस पनि गरिरहनु भएको छ. कुनै बेला नेपालको आर्थिक वृद्धि औसत 4% हो, 2 दशकसम्मको औसत आर्थिक वृद्धि 4% हो. अघिल्लो दशक चाहिँ मात्रै हेर्ने हो भने पनि हामी सरकारमा आउनुभन्दा पहिलेको 4.3% लगभगको आर्थिक वृद्धि हो. अहिलेको बहस कहाँ भइरहेछ? 6.5-7, 7.5-8 भइरहेछ. बहसको स्तरै माथि भइसक्यो. अब अहिलेको आर्थिक वृद्धि 8 हुन्छ कि 7 हुन्छ भन्ने बहस आफैमा तपाईँ बुझ्नु न, कति कुन स्तरको बहस हामीले सुरु गरिसक्यौँ. अब हामी 4-5% त कुरै गर्न सक्छौँ. अब त्यो कुरा गर्न छोडिरहँदा हामीले के बुझ्नुपर्छ भने लक्ष्य 8.5 छ. लक्ष्य भनेको एउटा अधिकतम हामीले त्यहाँ पुग्ने कोसिस गर्ने हो. सधैँ त्यहाँ पुगिन्छ भनेर भन्ने स्थिति पनि हुँदैन। परिस्थिति अनुकूल भयो भने त्योभन्दा बढी पनि आर्थिक वृद्धि हुन सक्छ। तर अहिले हाम्रो अगाडि धेरै जोखिमहरू छन्। पहिलो जोखिम त हामीले देखिसक्यौँ, अन्तर्राष्ट्रिय रूपमा आर्थिक गतिविधिहरू सुस्त छन्, छिमेकी मुलुकहरूमा आर्थिक गतिविधिहरू सुस्त भइरहेका छन्। कोरोना भाइरसले पर्यटनलाई अलिकति अप्ठ्यारो पारिरहेको छ र हामी आफैले पनि कतिपय परियोजनाहरू कार्यान्वयन गर्दा, अघि नै मैले बजेटकै सन्दर्भमा भने, त्यो गतिमा हामी जान सकेका छैनौँ भन्दा हामीलाई त्यो 8% भन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न चुनौती छ। तर यसको समीक्षा यो राष्ट्रिय तथ्याङ्क विभागले चाहिँ फागुनसम्मको तथ्याङ्क हेरेर चैत्रमा गर्छ। त्यो तथ्याङ्कको पुनर्संशोधन अनुमान उसले नगरुन्जेल, त्यो पनि एउटा स्वायत्त निकाय हो, त्यसले अनुमान नगरुन्जेल हामीले त्यसमा कुनै टिका टिप्पणी गरी नहालेको हो। तर यति कुरा चाहिँ एउटा स्पष्ट के भन्नुपर्छ भने 8.5% आर्थिक वृद्धि हासिल गर्न चाहिँ चुनौतीहरू चाहिँ थपिया छन्। अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय चुनौती चाहिँ थपिएका छन्। यति कुरा चाहिँ सबैलाई मैले जानकारी गराउन आवश्यक छु।
हजुर, हामी अन्तिममा आइसकेका छौँ। अन्तिम प्रश्न सोध्छु, अब डाटामा तथ्याङ्कहरूले चाहिँ देखाउने संकेत र वास्तविक व्यवहारको सन्दर्भ जोड्दाखेरि बजेट कार्यान्वयनको अवस्था कतिको सकारात्मक छ, संक्षेपमा भनिदिनुहोस् न।
ठिक हो, यो बजेटको अङ्कले के होइन, जनस्तरमा के प्रभाव पर्यो भन्ने कुरा हुन्छ। तर एउटा कुरा म तपाईँलाई भन्छु, यो आर्थिक वृद्धि अघिल्लो वर्ष 7% भयो, त्योभन्दा माथिल्लो तहमा आर्थिक वृद्धि हुन्छ हामी भनिरहँदा, त्यो आर्थिक वृद्धिभित्र कृषिको विस्तारको पनि कुरा हुन्छ, उद्योगको पनि आउँछ, पर्यटनको हुन्छ, व्यापारको हुन्छ, वित्तको हुन्छ, लगानीको हुन्छ, शिक्षा स्वास्थ्यको हुन्छ, सबै क्षेत्रमा भएका क्रियाकलापहरूको विस्तारको एउटा समग्र रूप हो हाम्रो चाहिँ आर्थिक वृद्धि हुने भन्ने कुरा। त्यहाँ त्यो भइरहँदा त्यहाँ रोजगारी सृजना हुन्छन्, त्यहाँ आय आर्जनका अवस्था सिर्जना हुन्छन्, त्यसले जीवन स्तर माथि लान्छ। त्यति मात्रै होइन, हामीले सामाजिक सुरक्षामा गरेका प्रावधानहरू कार्यान्वयन हुँदैछन्। अब अहिले ठुलो सङ्ख्यामा सामाजिक सुरक्षामा नागरिकहरू सम्बद्ध हुँदै हुनुहुन्छ, स्वास्थ्य बिमा भन्नुहोस्, सामाजिक सुरक्षा भत्ता भन्नुहोस्, आवासको सुविधा भन्नुहोस्, पुननिर्माण भन्नुहोस्, यी सबै कुरा हेर्दाखेरि जीवन स्तरमा पुग्दैछ। तर के भने, अपेक्षा अनुसार अझै हामीले काम गर्नु बाँकी छ, त्यसमा हाम्रो प्रयास रहनु पर्छ।
हुन्छ, समय यति नै रह्यो। समय र विचार सहित कार्यक्रममा सहभागी भएर हामीलाई बजेटको विषय जानकारी गराउनुभयो, धन्यवाद छ। भन्नुहुन्थ्यो अर्थमन्त्री डाक्टर युवराज खतिवडा। सरकारले चालु आर्थिक वर्ष 2076-77 लागि विनियोजन गरेको बजेटको 6 महिने अवधि सकिँदै गर्दा भएको समीक्षामाथिका प्रश्नहरूमा केन्द्रित रहेर अर्थमन्त्रीसँग कुराकानी गर्यौं। यसै कुराकानीको साथसाथै अन्तर्सम्वादको समय सकिएको छ। प्राविधिक सहकर्मीहरू सुरेन्द्र श्रेष्ठ र राजु थापालाई धन्यवाद दिन्छु। म विमल गेवाली बिदा हुन्छु। नमस्कार।